यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। हिमाली र पहाड़ी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइयो, तराई मधेसमा भोलि मनाइँदै। प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको हवाई उडान सामान्य प्रभावित। वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीव्र। अमेरिकी व्यापार तनाव समाधानका लागि चीनद्वारा वाशिङटनसँग वार्ता आह्वान। र पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा चर्च बोयजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश। उपाधिका लागि शनिबार मछिन्द्रा फुटबल क्लब काठमाडौँसँग प्रतिस्पर्धा गर्ने।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। फागु पूर्णिमा अर्थात होली पर्व आज हिमाली एवं पहाड़ी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रंग र लोला खेली मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रंग र लोला खेली मनाउने परम्परा छ। फागु पूर्णिमामा विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रंगबाट रंगिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरूषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्ने गर्दछन्। होली पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रंगी चंगी तुल्याउँदै फागुन शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडी खेलमा लगी जलाउँछन्। तराई मधेसमा भने भोलि होली पर्वलाई हर्षोल्लासका साथ मनाइँदैछ। होली पर्वका उपलक्ष्यमा सरकारले हिमाली एवं पहाड़ी जिल्लामा आज सार्वजनिक विदा दिएको थियो भने तराई मधेसमा भोलि विदा दिइएको छ। रंग उमंग र मेलमिलापको पर्व फागु देशभर हर्षोल्लासका साथ मनाइँदैछ। विशेष गरी दुई दिन मनाइने फागु सुदूरपश्चिममा भने पाँच दिनसम्म मनाउने परम्परा रहेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
रंगहरूको पर्व होली असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ। पौराणिक कथा अनुसार भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरे पनि उल्टै होलिका नै आगोमा जलेर नष्ट भएको कथा प्रचलित छ। होली पर्वको धार्मिक मान्यता बारे थप जानकारी दिनुहुन्छ कञ्चनपुर निवासी वयोवृद्ध धर्मानन्द भट्ट।
अग्नि प्रज्वलित भएको थियो, त्यो होलिकाले प्रह्लादलाई काखीमा चेपेर पोल्नलाई लगेपछि भगवानको करुणाले हुरी आयो रे। जो होलिकाले ओढेको चद्दर थियो त्यो चद्दर चाहिँ त्यो प्रह्लादको आँगमा लपेटियो। प्रह्लादलाई केही पनि भएन, होलिका चाहिँ भस्म भएन।
होली पर्वले धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक महत्व पनि राख्छ। यसले समाजमा प्रेम सद्भाव र मित्रताको सन्देश दिन्छ। यहाँका विभिन्न समुदायले आफ्नो मौलिक शैलीमा होली मनाउँछन्। दार्चुला र बैतडीमा गाइने होली गीत र परम्परागत बाजागाजा एकनासका हुन्छन्। बैतडीको मेलौलीबाट बसाइसरी तराई झरेका समुदायले गठन गरेको श्री धर्याल बागगोट एकता समाजका अध्यक्ष मदन छेत्री होली पर्व बारे यसो भन्नुहुन्छ।
खास गरी होली पर्वमा विभिन्न पौराणिक कथाहरू, कृष्णका रामका यस्ता यस्ता कथाहरू हामीले गाउँदै होली खेल्छौं।
त्यस्तै डडेलधुरामा मनाइने रूपाली होलीले सुदूर पश्चिममा बेग्लै पहिचान बोकेको छ। रूपाली होली बारे बताउनुहुन्छ डडेलधुराबाट तराई झर्नुभएका कञ्चनपुर निवासी वीर बहादुर महरा।
हामीहरूको छोराहरू नातिहरू त्यसै किसिमले एकजुट भएर यस्तो काम पूरा गरौं, आफ्नो जिन्दगीलाई सुधार गरौं, अन्यथा गलत काम नगरौं भन्ने हिसाबको लागि हामीहरूले यो होली तयार गरेको जानकारी गराउँछौ।
उता अछाम लगायत आसपासका जिल्लाहरूमा पनि होलीलाई आफ्नो मौलिक ढंगबाटै मनाइन्छ। यता तराईमा बस्ने राणा थारू समुदायले खगडेहरा र चराई पर्व सम्मै होली खेल्ने गर्छन्। राणा थारू अगुवा महिला प्रेम ओती राणा।
होलिकालाई हामी दहन गर्छौँ, त्यसपछि प्रह्लादको पक्षमा हामी उत्सव मनाउँछौँ, त्यसपछि चाहिँ गएर फेरि हामी खगडेहरा फुटाउँछौँ। खगडेहरा फुटाइसकेपछि चाहिँ हामी चराई गर्छौँ।
लोक बाजा सहित गाइने गीत, सांस्कृतिक नृत्य तथा विशेष विधिहरूले यहाँको होलीलाई आकर्षक बनाएको छ। तर अहिलेको पुस्ताले होलीलाई केवल रंग खेल्ने चाडको रूपमा लिएकोमा अग्रजहरू चिन्तित छन्। सेवा युवा निवृत्त शिक्षक पदम बहादुर चन्द र युवा नेता नवीन बहादुर चन्द।
पछिल्लो युवाहरूले काँधमा काँध हातमा हात मिलाएर गयो भने केही न केही प्रगति गर्ला भन्ने विश्वास लिएको छु मैले।
युवाहरूको उपस्थिति अहिले चाहिँ अलिक कम भए पनि अब बिस्तारै उहाँहरूलाई चाहिँ हामीले समेटेर उहाँहरूमा नै संस्कृतिको हस्तान्तरण होस् भनेर उहाँहरूलाई हामीले जोड्ने प्रयास गरेका छौँ।
परम्परागत रूपमा होलीमा गुजिया मालपुवा सेलरोटी जस्ता विशेष परिकारहरू तयार गरिन्छ, तर पछिल्लो समय होलीको नाममा जबरजस्ती रंग र पानी छ्याप्ने, मदिरा सेवन गर्ने र असभ्य गतिविधिहरू बढ्दै गएका छन्। होली हर्ष र उमंगको पर्व हो, यसको मौलिकता र मर्यादा कायम राख्नु आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको हवाई उडान सामान्य प्रभावित भइरहेको छ। प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बढ़ी प्रभावित भइरहेको छ। नेपालमा अहिले प्री मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो। यसैबीच एयर अरेबियाको जहाजले आज दिउँसो काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने लाग्दा हावाको गति नमिलेको मिस एप्रोच ओभरसुट गरेको प्रवक्ता रिन्जी शेर्पाले बताउनुभयो। त्यसै गरी आजै नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाज र बैंककबाट आएको थाई लाइन एयरको जहाज केही समय आकाशमा होल्ड भएपछि अवतरण भएको फ्लाइट राडरले जनाएको छ। यसअघि हिजो जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज, कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इण्डिया, मलेसियाको कोलालामपुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज केही समय होल्ड भएपछि अवतरण भएको थियो। त्यसै गरी भैरहबाट आएको फ्लाई दुबई, धनगढ़ीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए। पछिल्लो समय प्री मनसून सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको समेत विकास भइरहँदा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा हिजो र आज वर्षा समेत भएको छ। मौसमी गतिविधिका सम्बन्धमा कुराकानी गर्न यति बेला मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार अरियाल टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मीन सर नमस्कार।
हजुर नमस्कार, धन्यवाद।
हजुर, यो हिजो आज काठमाडौँ उपत्यकामा पनि साँझ पख हल्का वर्षा भयो, यो पछिल्लो जुन मौसमी गतिविधि देखिएको छ के कारणले भएको छ समग्रमा यहाँले बताइदिनुहोस्।
खास गरिकन अहिले पश्चिम निम्नचापीय प्रणाली र स्थानीय वायुको सक्रियतामै देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। यद्यपि हल्का वर्षा हुँदाहुँदै पनि बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा त छ, त्यो हामीले थोरै स्थान भनेर दिएका थियौँ, तर हल्का वर्षा भएको छ। र गण्डकी प्रदेशको त एक दुई स्थानमा मध्यम खालको वर्षा पनि देखिएको छ भने बागमती प्रदेशको पनि नुवाकोट आसपास र उपत्यकाको पनि धाप ड्याम आसपासका क्षेत्रहरूमा पनि हल्का वर्षा, अलि राम्रै खालको वर्षा भएको छ। अब अलि आइसोलेटेड चाहिँ आइसोलेटेड खण्डित खालको वर्षा छ छन चाहिँ, तर पहाडी भूभागमा सिस्टमै नभएको बेलामा, प्रणाली नै नआएको बेलामा थोरै राहतको अनुभूति हुने गरी दिने गरिकन हल्का वर्षा चाहिँ भएको छ।
कहिलेसम्म रहला यो अवधि?
यो दुई तिन दिनै अब पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने नै देखिन्छ, र स्थानीय वायुको सक्रियता जुन जुन ठाउँमा हुन्छ अलिकित मौसमविदहरूले पनि अलिकित पूर्वानुमान गर्न नसक्ने समयको समय हो यो चाहिँ। साना साना सिस्टमहरू, साना साना प्रणालीहरू चाहिँ स्थानीय वायुले चाहिँ विकास गर्ने कारणले गर्दाखेरि यो चाहिँ दुई तिन दिन चाहिँ अलिकित थोरै थोरै मात्रामा सक्रिय, खण्डित हिसाबले सक्रिय हुने देखिन्छ। यद्यपि आजको जतिको चाहिँ अलिक सक्रिय नहोला, भोलिबाट चाहिँ थोरै कम होला हुन चाहिँ, तर पहाडी भूभागमा आंशिकदेखि साधारण बदली चाहिँ भइ नै रहन्छ। यो चाहिँ अलिकति डिस्टर्बै रहन्छ, बरु तुवालो टाइपको भिजिबिलिटी, पारदर्शितामा अलिकति कमी आउने कुरामा चाहिँ भोलिबाट अलिकति थप सुधार चाहिँ होला।
विशेष गरी एक सातादेखि नै काठमाडौँमा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट र आन्तरिक विमानहरू समेत प्रभावित भएको न्यून भिजिबिलिटीका कारण भइरहेको छ, यसमा भोलिबाट सुधार आउँछ भन्नुभयो यहाँले,
थोरै सुधार आउला। अहिले पनि अब भनौँ न 5-6 किलोमिटर पारदर्शिता 3000 मिटर भन्दा माथि पारदर्शिता हुनै पर्दछ। अब विगत दुई तिन दिनदेखि नै अलिकति समस्या बिहानको समयमा 1-2 घन्टाको चाहिँ अलिकति समस्या भइरहेको छ। अब चाहिँ यो पानीले गर्दाखेरि वायुमण्डलको थोरै यो प्रदूषणलाई चाहिँ अब अलिकति सफा पार्न मद्दत गर्ला भन्ने अनुमान चाहिँ गरिएछ।
यस वर्ष हिउँदमा पनि पानी परेन, विशेष गरी यो अब चैत लाग्दै गर्दा पानी पर्यो। पछिल्लो समय यो जलवायु परिवर्तनका कारण पनि यस्तो भइरहेको भन्ने गरिन्छ कि जलवायु परिवर्तनकै कारण यो मौसमी प्रणालीमा तलमाथि भएको
हो। अब सजिलो छ भन्नलाई त जलवायु परिवर्तन ग्लोबल वार्मिङका कुराहरू छन्। जे होस् अब समग्रमा ग्लोबल वार्मिङ र जलवायु परिवर्तनले अलिकति ठाउँ चाहिँ अलिकति अगाडि पछाडि चाहिँ पारेको छ। अब मौसम मनसुन पनि थोरै पछाडि धकेलिएको अवस्थामा विन्टर सिजनको हिउँदे वर्षा पनि थोरै अलिकति धकलिएको हो भन्ने अनुमान चाहिँ थोरथोरै चाहिँ गर्न सकिन्छ। तर यसै भन्न सकिँदैन, 20-30 वर्षको कम्तीमा 30 वर्षको रिसर्चबाट चाहिँ यो मौसमी अवस्था कस्तो भनेर त्यसलाई जलवायुतिर लानुपर्ने हुन्छ। जलवायुतिर लैसकेपछि थोरै तलमाथि भएको हो कि भनेर हामीले अनुमान गर्नु चाहिँ सकिन्छ। तर पनि तापक्रमको क्रमिक रूपमा वृद्धि, अब अहिले हाम्रो हिउँदमा अब हिमाली भूभागका सबै हिमाली चुचुराहरू चाहिँ नाङ्गै देखिएको अवस्था हेर्दाखेरि चाहिँ केही न केही वर्षा हुने तरिकामा चाहिँ थोरै फेरबदल चाहिँ आएको छ।
हजुर, ल हुन्छ, जानकारीका लागि धन्यवाद।
हजुर हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार अरियाल। पछिल्लो मौसमी अवस्थाको बारेमा रेडियो नेपालको साँझ 7 बजेको समाचारसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। अब बाँकी समाचार। नेपालमा बोलिने 125 भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै फण्ड निर्माण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशन बीचको सहमति अनुसार फण्ड निर्माण गरिएको हो। प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोगमा नयाँ फण्ड सृजना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताउनुभयो। भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरले प्रस्तावित फण्डले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा भारतको झारखण्डबाट आज नयाँ दिल्ली पुग्नु भएको छ। मन्त्री डाक्टर राणालाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले स्वागत गर्नुभएको थियो। मन्त्री डाक्टर राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्य द अब्जर्भ रिसर्च फाउण्डेशन ओआरएफद्वारा यही मार्च 17-19 नयाँ दिल्लीमा आयोजित रायसीना डायलग कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुहुनेछ। यस्तै मन्त्री डाक्टर राणाले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर तथा अन्य मित्र राष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले संघीयता सहितको गणतन्त्रको विकल्पमा अरू कुनै शासन व्यवस्था हुन नसक्ने बताउनु भएको छ। संखुवा सभाको चैनपुर नगरपालिका 11 लोहाकोटमा निर्मित ओडा कार्यालय भवनको आज उद्घाटन गर्दै वहाँले संसदका दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनाएकाले यो सरकारलाई अल्मलिएर बस्ने छूट नभएको स्पष्ट पार्नुभयो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताउनु भएको छ। आज जनकपुर धाम स्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै वहाँले तत्काललाई आफ्नो ध्यान एसईईलाई मर्यादित बनाउनमा केन्द्रित भए पनि स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने बताउनुभयो। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसम कोरला सड़क आयोजना अन्तर्गत 9 आयोजना मध्ये 4 योजना कार्यान्वयनमा आएका छन्। पहिरो नियन्त्रण, 4 पुल र 1 कालो पत्र योजना सहित चालू आर्थिक वर्षका लागि छनौट भएका 9 योजना रहेका छन्। आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईले ती आयोजना मध्ये 4 ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र 5 योजना ठेक्का सम्झौताको चरणमा रहेको जानकारी दिनुभयो। कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर 10 चौकीमा युवाहरूको दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। गएराती हस्तबहादुर मल्लको घरमा पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न गएका युवा समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट तिलागुफा नगरपालिका 7 छाप्रेका 17 राजेश शाहीको मृत्यु भएको हो। दुई समूहबीच झगडा हुँदा 16 भूपेन्द्र शाही घाइते भएका छन्। सदरमुकाम मानमा बजारबाट 35 किलोमिटर चौकी गाउँमा आज जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर राउत सहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ। 15 दिने मिथिला मध्यमा परिक्रमा तीर्थयात्रीहरू आज जनकपुर धाम आइपुगेका छन्। परिक्रमा तीर्थयात्रीहरू भगवान श्रीराम तथा माता सीताको डोलासँगै भारतको फूलहर कल्याणेश्वर स्थान हुँदै आज जनकपुर धाम आइपुगेका हुन्। जनकपुर धामको गंगासारको पूर्वी डीमा रहेको डोलाघरमा भगवान श्रीरामको तथा रामानन्द चोकमा रहेको हनुमत दरबारमा माता सीताको डोलाले विश्राम गर्ने र भोलि बिहान जनकपुर धामको अन्तर्गृह परिक्रमापछि तीर्थयात्रीहरू आफ्नो घरतर्फ प्रस्थान गर्ने र परिक्रमाको समापन पश्चात जनकपुर धाममा होली खेल्ने चलन रहेको छ। वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ। आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन आइसफल डाक्टरको 10 जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ। वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी आइसफल डाक्टर टोली आवश्यक उपकरण तथा सामग्री सहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढ़ेको अध्यक्ष लामा काजी शेर्पाले जानकारी दिनुभयो। आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकी व्यापार तनाव समाधानका लागि वाशिङटनसँग वार्ता आह्वान गरेको छ। विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ़दै गएको व्यापार तनाव समाधान गर्न आज चीनले वाशिङटनसँग वार्ता गर्न आह्वान गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानाडा र मेक्सिको लगायतका प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाउनु भएको छ। यसै महिना राष्ट्रपति ट्रम्पले चीनिया उत्पादनहरूमा लगाउनु भएको 10% सामान्य भन्सारलाई बढ़ाएर 20% पुर्याउनु भएको थियो। बेजिङले यसको जवाफमा सोयाबीन, सुंगुरको मासु र कुखुरा सहितका अमेरिकी कृषि वस्तुहरूमा 15% कर लगाएको छ। विश्वको शीर्ष इस्पात उत्पादक चीनले पनि बुधबार इस्पात र एल्युमिनियम आयातमा अलग अलग नयाँ अमेरिकी भन्सार शुल्कको प्रतिक्रियामा आफ्नो हितको रक्षा गर्न सबै आवश्यक उपायहरू गर्ने प्रतिबद्धता जनाएको छ। युरोपमा सन् 2024 दादुराका बिरामी दोब्बर भएर 25 वर्ष यताकै उच्च भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संगठनले संक्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड़ दिएको छ। गत वर्ष मध्य एशिया सहित 53 देश रहेको डब्ल्यूएचओको युरोपेली क्षेत्रमा दादुराका 1,27,350 घटना दर्ता भएका थिए भने 38 जनाको मृत्यु भएको थियो। डब्ल्यूएचओका अनुसार युरोपका आधाभन्दा बढ़ी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ भने 40% घटनामा 5 वर्ष मुनिका बालबालिका रहेका छन्। सन् 2024 विश्वमा दादुराका 1/3 बिरामी युरोपमा देखिएका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चैत महिनाका लागि वाणिज्य बैंकहरूले उपलब्ध गराउने घटबड नहुने भएको छ। वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि निक्षेपको ब्याज दर यथावत राखेका छन्। चालू आर्थिक वर्षको पछिल्लो 2 महिना माघ र फागुनमा कायम भएको ब्याज दरलाई नै वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि यथावत राख्ने सहमति गरेका छन्। चैतका लागि ब्याज दर सार्वजनिक गर्दै बैंकहरूले यसअघिका 2 महिनाकै ब्याज दरलाई निरन्तरता दिएको उल्लेख गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै बैंकहरूले ब्याज दर घटाउँदै आएका छन्। अर्थतन्त्र संकुचित हुँदा खराब कर्जा बढ़ेको र केही बैंकहरूको पुँजी कोषमा दबाव परेकोले कर्जा प्रभाव बढ़न नसकेको भन्दै बैंकहरूले ब्याज दरलाई यथावत राखेका हुन्। निक्षेपको ब्याज दर घटेसँगै बैंकहरूको कर्जाको ब्याज दर पनि घटेको छ। निक्षेपको लागत र आधार दरमा कमी भएकोले पछिल्लो समय बैंकहरूले औसत कर्जाको ब्याज दर 8.5% रहेको छ। महिलाहरूलाई आर्थिक रूपले सशक्तिकरण गर्न सके मात्र सिंगो समाज र देश समृद्ध हुने सरोकार भएका व्यक्तिहरूले बताउनु भएको छ। ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारण सभा तथा स्थापना दिवस उद्घाटन समारोहका वक्ताहरूले संविधानमा उल्लेख भएका अधिकारहरू प्रयोग गर्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रूपमा सक्षम बनाउनु पर्ने बताउनु भएको हो। कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरले महिलाहरू आर्थिक रूपमा सशक्त भए मात्रै समाज र देशको अर्थतन्त्रमा सुधार ल्याउन सम्भव हुने बताउनुभयो। ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचाईले महिलालाई सफल उद्यमी बनाउन गर्न महिला मैत्री नीतिको खाँचो औल्याउनु भयो। ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलो बाबु श्रेष्ठ लगायतका वक्ताहरूले महिलाहरू उद्यमी बन्ने वातावरण निर्माणमा तीनै तहका सरकारहरूले ध्यान दिनु आवश्यक छ भन्नुभयो। पूर्वी पहाड़ी जिल्ला ताप्लेजुङ पाँचथर इलाम तेह्रथुमका अलैची उत्पादक कृषकहरू अलैचीको बिक्री मूल्य घट्दा चिन्तामा परेका छन्। दुई साता अघिसम्म प्रतिमन 40 केजी 1,15,000 रुपियाँमा अलैची बिक्री भएकोमा मूल्य हाल 20,000 सम्म घटेको कारण किसानहरू चिन्तित भएका हुन्। हाल ताप्लेजुङमा अलैची प्रतिमन 95 देखि 96 हजारका दरले किनबेच भइरहेको अलैची व्यवसाय संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो। धेरै कृषकहरूले व्यापारीलाई अलैची बिक्री गरिसकेका छन् भने त्योभन्दा राम्रो मूल्य पाउने अपेक्षामा गोदाममा थन्काएका कृषकहरू भने मूल्य घट्दा समस्यामा परेका छन्। भदौको पहिलो सातादेखि लगातार बढेको अलैचीको मूल्य दुई साता यता भने क्रमशः घट्दै गएको हो। ताप्लेजुङमा 4,300 हेक्टर क्षेत्रफलमा अलैची खेती हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ।
अब खेल समाचार। प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र लुम्बिनी प्रदेश विजय भएका छन्। प्रतियोगितामा आर्मीको लगातार तेस्रो जित हो। बुटवलको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई 127 रनले हराएको छ। जितका लागि आर्मीले दिएको 263 रनको लक्ष्य पछ्याएको कर्णाली 37.1 ओभरमा सबै विकेटको क्षतिमा 135 रनमा समेटियो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 262 रन बनाएको थियो। जितसँगै आर्मीले 6 अङ्क जोडेको छ। यस्तै बिहिबार नै दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले मध्य प्रदेशलाई 2 विकेटले पराजित गरेको छ। जितका लागि मध्यले दिएको 169 रनको मध्यम लक्ष्य पछ्याएको एपीएफले 36.5 ओभरमा 8 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। यस्तै सिद्धार्थ क्रिकेट मैदानमा बिहिबार भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई 14 रनले पराजित गरेको छ। जितका लागि लुम्बिनीले दिएको 218 रनको लक्ष्य पछ्याएको गण्डकीले 50 ओभरमा 9 विकेटको क्षतिमा 203 रन मात्र बनाउन सकेको थियो। पाँच थरको फिदिममा सञ्चालन भइरहेको पाँचौं पाँच थर गोल्ड कप फुटबल प्रतियोगितामा चर्च बोयजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश गरेको छ। बिहिबार फिदिम माविको खेल मैदानमा सम्पन्न दोस्रो सेमी फाइनलमा नमोबुद्ध युथ क्लब सप्तरीले चर्च बोयज युनाइटेड काठमाडौँलाई टाइब ब्रेकरमा 4-2 गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईले गोल गरे। चर्च बोयजका तर्फबाट विदेशी खेलाड़ी तल्ला र सागर तिरवाले मात्र गोल गरे। शनिबार हुने फाइनल खेलमा मसिन्द्र फुटबल क्लब काठमाडौँ र नमोबुद्ध युथ फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.4, न्यूनतम 13.2 वर्षा फाटफुट। काठमाडौँको अधिकतम 25.9, न्यूनतम 12.6 वर्षा 1.3 मिलिमिटर। पोखराको अधिकतम 26.8, न्यूनतम 16.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32, न्यूनतम 13.7 डिग्री सेल्सियस। र दिपालको अधिकतम 32.6, न्यूनतम 12.9 डिग्री सेल्सियस। वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हिमाली र पहाड़ी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइयो। तराई मधेसमा भोली मनाइँदै प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको हवाई उडान सामान्य प्रभावित। वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीव्र। अमेरिकी व्यापार तनाव समाधानका लागि चीनद्वारा वाशिङटनसँग वार्ता आह्वान। र पाँच थर गोल्ड कप फुटबल प्रतियोगितामा चर्च बोयजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश। उपाधिका लागि शनिबार मसिन्द्र फुटबल क्लब काठमाडौँसँग प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।